आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई, भेट्नलाई तिमी हामीलाई। यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको
रमझम सबै त्यागेर असल जीवन बिताऊ है,
आज्ञालाई उनैको मानेर तयारी भई बसौ है।
कहिले आउँछन्, कुन क्षण आउँछन्, आउन त आउने छन् थाहै नपाए। कहिले आउँछन्, कुन क्षण आउँछन्, आउन त आउने छन्। यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई, भेट्नलाई तिमी हामीलाई।
जाने छौ धरतीमै, ठिक भई न बसे उनैमा।
कहिले आउँछन्, कुन बेला आउँछन्, पक्कैमा आउने छन् थाहै नपाए। कहिले आउँछन्, कुन बेला आउँछन्, पक्कैमा आउने छन् थाहै नपाए। यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई, भेट्नलाई तिमी हामीलाई। यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई, भेट्नलाई तिमी हामीलाई, भेट्नलाई तिमी हामीलाई।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाईँ सबैलाई मेरो नमस्कार अनि जय मसीह। प्रिय श्रोता, अघिल्लो दिनमा हामीले मर्कुस 14 अध्याय पद 1 25 पदबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं मुख्य पुजारी र शास्त्रीहरूले प्रभु येशूलाई मार्न गुप्त योजना बनाए अनि बेथानीको मरियमले बहुमूल्य सुगन्धित तेल प्रभु येशूको शिरमा घसी अनि यहुदा इस्करियोतीले प्रभु येशूलाई धोका दिन योजना बनाउँछ अनि प्रभु येशूले आखिरी निस्तारको लागि र पहिलो प्रभु भोजको लागि तयारी गर्नुहुन्छ अनि उही समयमा येशू प्रभुले प्रभु भोजको स्थापन गर्नुभयो। आज हामी बाँकी पदहरू मर्कुस 14 अध्याय 26 पददेखि 72 पदसम्मबाट देख्नेछौ। मर्कुस 14 अध्याय 26 पददेखि 31 पद यस प्रकार लेखिएको छ, अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटी जानेछौ, किनकि यस्तो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्, तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गलिलमा जानेछु। पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजकै राति भाले दुईपल्ट बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यसै भने। मित्र, यहाँ हामी पहिलो कुरा थाहा पाउँछौ कि सिमोन पत्रुसले आफ्नो निष्ठा र भक्तिको प्रतिज्ञा गर्छन्। निश्चय नै तिनी इमानदारी थिए, तर उसले आफ्नो कमजोरीको थाहा पाएनन्। अनि यही नै समस्या आज हामी धेरैको निम्ति छ। हामी आफ्नो कमजोरीहरू थाहा पाउँदैनौ। अनि म व्यक्तिगत रूपमा विश्वास गर्छु कि यो मनोविज्ञानमा पत्ता लगाउनुहुन्न। म सोच्दछु कि आफूले आफैलाई देख्ने एउटै स्थान छ, त्यो हो परमेश्वरको वचनमा। त्यो मात्र हामीसँग भएको ऐना हो जहाँ हाम्रो अवस्थाको स्थितिको देख्न सक्छौ। मेरो मित्र, म तपाईँलाई भनौं, तपाईँको हृदयको गहिराईको कुराको हामी कोही पनि जान्दैनौ। केवल परमेश्वरको वचनले मात्र हामी कस्ता खालको पापीहरू हौ भन्ने कुरा देखाउँछ अनि यसले पापको सावधानको बाटो पनि देखाउँदछ। आज तपाईँको जीवनको हालत कस्तो छ? अहिले हामी थाहा पाउँछौ कि प्रभु येशूले आफ्ना चेलाहरूलाई उहाँ तिनीहरूभन्दा पहिले गलिलमा जाने कुराको बताउनुहुन्छ। पुनरुत्थानपछि उहाँ आफ्नो पुनरुत्थानको घोषणा गर्नुहुन्छ। उहाँ तिनीहरूलाई भन्नुहुन्छ कि भेडाहरू छरपट्ट हुन गइरहेका छन्, तर उहाँ आफ्नो पुनरुत्थानपछि गलिलमा जानुहुनेछ। उहाँले तिनीहरूलाई त्यहाँ भेट्न प्रतिज्ञा गर्नुहुन्छ। तर सिमोन पत्रुसले त्यो हुन दिन चाहँदैनन्। तिनी भन्छन् कि यद्यपि अरूहरू सबै रुष्ट भए पनि तिनी कहिले पनि रुष्ट हुने छैन। यहाँ फेरि हामी देख्छौ कि तिनी कति पनि जान्दैनन् जुन तिनी भनिरहेका छन्। त्यसकारण हाम्रो प्रभुले जुन खास कुरा आइरहेको कुराको लागि उसलाई तयार गर्नुहुन्छ र उहाँ पत्रुसलाई यो कुराको जानकारी दिनुहुन्छ कि उहाँ तिनको नजिक खड़ा हुनुहुनेछ। मेरो मित्र, यस्तो समयमा तपाईँको नजिक उभिनुहुनेछ। उहाँ हाम्रो सबभन्दा निराशको र कातर घड़ीमा त्यहाँ हुनुहुनेछ। वा निश्चय नै यस व्यक्ति पत्रुससँग हुनुहुन्थ्यो। 32-34 त्यसपछि उहाँहरू गेतसमनि नभएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरूञ्जेल तिमीहरू यही बस। तब उहाँले पत्रुस, याकुब र युहानालाई साथमा लैजानुभयो र उहाँ अत्यन्त विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्यु समय शोकले व्याकुल भएको छ, तिमीहरू यही बस र जागर हो। गेतस मुनिको बगैंचा चिरपरिचित स्थान हुनैपर्छ, जहाँ तिनीहरू पटक पटक आउँदै आउने गर्दथे। आज त्यहाँ अवस्थित हामीले थाहा पाएको वा जानेको गेतस मुनिको बगैंचा खास येशु प्रभु गिरफ्तार हुनुभएको बगैंचा हो या होइन हामीलाई थाहा छैन। म एउटा यो मत लिने व्यक्ति हुँ कि यो त्यहाँ अवस्थित पहाड़को अर्कोपट्टि हुनुपर्ने तर स्थान निर्धारण नगर्ने छ वा महत्व नभएको कुरा हो, जबकि तिनीहरू प्राय जसो यहाँ बारम्बार आएकोले गर्दा यो स्थानको यहुदाले जानेथे। हाम्रा प्रभुले कहिले पनि यरूशलेम सहरभित्र एक रात पनि बिताउनु भएन, उहाँ यो स्थानमा जानुभयो। अहिले त्यहाँ खालि एघारजना चेलाहरू छन् उहाँसँग, अनि उहाँले आठजनालाई बाहिर समूहमा राख्नुहुन्छ र उहाँ तीनजनालाई पत्रुस याकुब र युहानालाई यस घड़ीमा एक पहिला आफ्नो नजिकमा लानुहुन्छ वा प्रार्थना गर्न जानुभयो। भाषाले यो संकेत गर्दछ उहाँले बगैंचामा अप्रिय अग्नि परीक्षाको सामना गर्नुभयो। यसले भन्छ कि उहाँ अत्यन्त विचलित र बहुत खिन्न हुन लाग्नुभयो। यहाँ उहाँ प्राणको प्रसव पीड़ाको सामना गर्नुहुन्छ, जुन क्रूसमा शरीरको यातना र कष्ट जतिकै छ। के उहाँले यहाँ फेरि गेतसमुनिको बगैंचामा परीक्षा गर्नेलाई सामना गर्नुभयो? म सोच्दछु उहाँले गर्नुभयो। म खुला हृदयको हुनै पर्छ र स्पष्ट भावले भन्नै पर्छ कि यहाँ हामी खालि किनारमा उभ्न सक्छौं। बगैंचामा रहस्यहरू भेदहरू थिए जुन हामी पूर्ण रूपमा बुझ्न सक्दैनौ। आज त्यहाँ अंग्रेजीमा एउटा गीत छ जुन गाउँदाखेरि मलाई अलिक असजिलो लाग्छ। त्यस गीतको बोल छ, म उहाँसँगै बगैंचामा भएर पनि जानेछु। मित्र, यसको लागि मलाई माफ गर्नुहोला। यदि तपाईलाई आपत्ति लाग्दैन भने यो नभन्नलाई विन्ती गर्दछु, म उहाँसँगै बगैंचामा भएर जान सक्दिन। तपाई जान्नुहुन्न कि म कति कमजोर निर्बल ठेस खाएर लड्ने व्यक्ति हुँ। म उहाँसँग बगैंचामा भएर जान सक्दिन, तर म एक छेउ किनारमा उभएर उहाँ प्रार्थना गरेको हेर्न जागा रहन सक्छु। उहाँले हामीलाई जागा रहन र प्रार्थना गर्न भन्नुभएको छ ताकि हामी परीक्षामा पर्न नसकौं। 35 र 36, अनि अलि पर गएर उहाँ भुइँमा घोप्टिनु भयो र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन तपाईँले इच्छा गर्नुभए जस्तो होस्। मर्कुसले भन्छन् कि उहाँले आफूबाट त्यो घड़ी वा त्यो बेला हटिजाओस् भनी प्रार्थना गर्नुभयो। उहाँ भयभीत भएको कुरा मृत्यु होइन, बर क्रुसको त्यो समयमा घड़ीमा हो, त्यो क्षण जब पाप उहाँमाथि हालिने थियो, थोपिने थियो। दोस्रो कोरन्थी 5:21 पदले भन्दछ, उहाँ हाम्रो निम्ति पाप बनिनुभयो। मर्कुसले त्यो समय अवधि र कचौरालाई एउटै अर्थ बुझाउने अर्को शब्दमा राख्छन्। हिब्रूको लेखकको कुरालाई सुन्नुहोस्, हिब्रू 5:7-8 पदमा, आफ्नो शरीरको दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइ भयो। उहाँ पुत्र हुनु हुन्थ्यो, तापनि उहाँले भोग्नुभएका शासनद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। अहिले उहाँ त्यस स्थानमा फर्कनुहुन्छ जहाँ उहाँले तीनजना चेलाहरूलाई रहन भन्नुभएको थियो। 37 र 38, उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेटाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जाग बस्न सकेनौ? जाग रहौ अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ। तीन चेलाहरूलाई कति पनि त्रासित थिएन। वास्तवमा तिनीहरू यस घड़ीमा सुत्न सके यो व्यक्ति पत्रुस कति पनि व्याकुल भएका थिएन। उसको शान्ति खलबल भएको थिएन, उनलाई कुनै चिन्ता लागेको थिएन। तिनले जागा रहेर प्रार्थना गर्न आवश्यक थियो, तर तिनी निदाए। मित्र, जागा रहन र प्रार्थना गर्नु नै आज परीक्षाबाट बच्नु हो। अहिले तपाईँ थाहा पाउनुहुनेछ कि येशु प्रभु फेरि फर्केर आफ्नो ठाउँमा जानुहुन्छ र पहिले गरेको प्रार्थनाको दोहोर्याउनुहुन्छ। 39 पदमा फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो, फेरि चेलाहरू निदाए। 40 पद, फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेको भेटाउनुभयो, किनभने तिनीहरूका आँखा निन्द्राले सारै लट्ठिएका थिए र उहाँलाई के जवाब दिने हो सो जानेनन्। तिनीहरूसँग आफ्नो असफलताहरूको कुनै स्पष्टीकरण थिएन। हामी निश्चय नै यहाँ सिक्न सक्छौ कि शरीरको भरोसा गर्न सक्दैनौ। 41 र 42 पद, उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो, हेर, मानिसको पुत्र पापीहरूको हातमा पक्राउ पर्न लागेको छ, उठ जाऊ हेर मलाई विश्वासघात गर्ने नजिकै छ। अनि 43 पद, येशु बोल्दै हुनुहुँदा 12 चेलाहरू मध्येको एकजना यहुदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरूहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो। अहिले हेर्नुहोस् कि तिनीहरू त्यो कुरा गर्न आएका छन् जुन तिनीहरूले भनेका थिए कि तिनीहरू गर्ने छैनन्। तिनीहरूले भनेका थिए चाडको दिनहरूको अवधिमा होइन। 44 पद, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा संकेत दिएको थियो, जसलाई म मै खाउला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाऊ। यहाँ हामीले एक विश्वासघातको सबभन्दा नीच अधम क्रियाको रेकर्ड पाउँदछौ। यो गन्ध र घृणित कुरा हो। यहुदाले हाम्रा प्रभुको अभ्यस्त जग्गाको जान्दथे र तिनले त्यहाँ शत्रुहरूलाई ल्याए। चुम्बन प्रेमको चिन्ह हो र यहुदाले येशूलाई धोका दिन यसको प्रयोग गरे। यसले उसको व्यवहार र क्रियाको झन खराब र घृणायोग्य बनाउँछ। 45 पद, अनि सोझै येशू कहाँ गएर यहुदाले भन्यो, हे रब्बी, र उहाँलाई मै खायो, चुम्बन गर्यो। तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि यहुदाले उहाँलाई रब्बी वा गुरु भन्छन्, उसले उहाँलाई प्रभु भन्दैन। पहिलो कोरन्थी 12:3 पदमा भनिएको छ, पवित्र आत्मामा भए कसैले येशूलाई प्रभु हो भन्न सक्दैन। 46 पद, तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। यसले चाहिँ येशू पापीहरूको हातमा पर्नु भएको त्यो क्षणको अंकित गर्दछ। सिमोन पत्रुस उहाँलाई बचाउन प्रयत्न गर्दछन्। अनि 47-39 पद, त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पुजारीको कमारालाई प्रहार गर्यो, त्यसको कान च्वट्ट काटिदियो। येशूले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू एउटा डाकुलाई जस्तो तरवार र लौरा समेत लिएर मलाई पक्रन आएका हौ? दिन दिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ र तिमीहरूले मलाई गिरफ्तार गरेनौ, तर धर्मशास्त्र पूरा होस्। येशूले औल्याउनुहुन्छ कि यसले अगमबाड़ीको परिपूर्णता गर्दछ। यदि यी मानिसहरूले आफ्नै शत्रुहरूको विश्वास गरेको भए तिनीहरूले यो गर्न अप्ठ्यारो मान्थे र आफ्ना मन परिवर्तन गर्न सक्थे। 50 पद, अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे। हामी अन्दाज लगाउँछौ कि पत्रुसले नै तरवार प्रहार गरे, प्रधान पुजारीको दासको कान उडाइदिए। युहानले पनि हामीलाई भन्छन् यस व्यक्तिको नाम मल्कुस थियो। सिमोन पत्रुस सिपालु माछा पकड्ने मछुवा थिए, तर तिनी यहाँ तरवार चलाउने साहसी अनि मूर्ख व्यक्तिको रूपमा देख्छौ। तिनले उसको घाँटी छिनाउने इरादा गरेका थिए, तर खालि कान मात्र पर्न गयो र कान उडाइदियो। अनि 50 पदमा, अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे। यो अगमबाड़ीको परिपूर्णता हो। त्यसपछि हामीसँग यहाँ कोही जवान केटाको यो घटना छ। 51-52 पद, आफ्नो शरीरलाई एउटा सुती कपड़ाले मात्र बेरेको एकजना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते, तर कपड़ा छोडेर त्यो नाङ्गै भाग्यो। यो जवान केटा को थिए भन्ने कुरामा थुप्रै अन्दाजहरू छन्। कसैले सोच्दछन् कि यो प्रेरित पावल थिए, कसैले सोच्दछन् कि यो व्यक्ति योहन्ना मर्कुस थिए। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि यो व्यक्ति योहन्ना मर्कुस नै हुन् भन्ने अन्दाज लगाउँदा त्यति अनुचित छ जस्तो लाग्दैन। अनि 53 पदमा भनिएको छ, तब तिनीहरूले येशूलाई प्रधान पुजारी कहाँ लगे र त्यहाँ सबै मुख्य पुजारीहरू, धर्मगुरूहरू र शास्त्रीहरू त्यहाँ जम्मा भएका थिए। अहिले येशूलाई प्रधान पुजारी कैफाको अगाडि ल्याइए, जसलाई रोमले राखेका थिए। उसको ससुरा अन्नास वास्तवमा मोसाको व्यवस्था अनुसार प्रधान पुजारी थिए। येशूलाई पहिले अन्नास कहाँ ल्याइए थियो, जुन युहानले रेकर्ड गर्दछ। कोहीले विश्वास गर्छन् कि अन्नास येशूलाई मार्न गुप्त योजना गर्ने खास कूटनीतिज्ञ व्यक्ति थिए। कुरा जेसुकै होस्, यो महासभाको मिटिङ हो र प्रभु येशूलाई त्यसको अगाडि उभ्याइँदैछ। अनि 54 पद, पत्रुस चाहिँ टाढैबाट प्रधान पुजारीको आँगन भित्र उहाँको पछि पछि लागे, अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे। पत्रुस आफ्नो शरमलाग्दो असफलतिर बढ़िरहेका छन्। पत्रुस टाढैबाट उहाँलाई पछ्याए, अनि त्यसपछि खराब र गलत भीड़हरूसँग बस्दछन्। 55 पद, अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरूद्धमा गवाही खोजे, तर केही पाइएन। महासभाको मिटिङ अवैधिक थियो, किनभने तिनीहरूले रातमा यो गरे। तिनीहरूको विधि पनि त्यस्तै अवैधिक थियो। तिनीहरूले खालि ती साक्षीहरूको कुरा सुने जो येशूको विरोधमा थिए। 56-59 भनिएको छ, धेरैले उहाँको विरूद्धमा झुटो गवाही दिए, तर तिनीहरूले दिएको गवाहीले मेल खाएन। कसै कसैले उठेर उहाँको विरूद्धमा यसो भन्दै गवाइदिए। यसले यसो भनेको हामीले सुन्यौं, मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु र हातै बिना बनाएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु। तर यसमा पनि तिनीहरूको गवाई एकै मतको थिएन। धेरैजना झुट साक्षी बक्न इच्छुक थिए, तर आपसमा साक्षी मिलेन वा सहमत भएन। अभियोग वा दोष साबुत गर्नलाई कम्तीमा पनि दुईजनाको मुखबाट उचित प्रमाणपूर्ण साक्षीद्वारा हुन सक्थ्यो। निश्चय नै येशू प्रभुले भन्नुभएन कि उहाँ मन्दिरलाई भत्काउनुहुनेछ, त्यसपछि तीन दिन पश्चात खड़ा गर्नुहुनेछ। उहाँले वास्तवमा आफ्नो मृत्यु र तीन दिनपछि पुनरुत्थानको बारेमा भन्नुभएको थियो। खास मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा खड़ा गर्ने प्रसंगमा उहाँले भन्नुभएको थिएन। 60-62 तब प्रधान पुजारीले बीचमा खड़ा भएर येशूलाई सोधे, के तसँग केही जवाब छैन? यी मानिसहरूले तेरो विरूद्धमा गवाई दिएको के हो? तर येशू चुप लाग्नुभयो र केही जवाब दिनु भएन। फेरि प्रधान पुजारीले उहाँलाई सोधे, के त परम धन्यको पुत्र ख्रिष्ट होस्? येशूले भन्नुभयो, म हौ, अनि तपाईहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूको साथमा आइरहेको देख्नुहुनेछ। प्रभु येशूले यस्ता प्रत्यक्ष झुट्टाको विरूद्धमा आफैलाई बचाउनु भएन। फेरि यहाँ हामी देख्छौ कि उहाँ अगमबाड़ीको पूरा गरिरहनु भएको थियो। यसैया 53:7 उन कत्रनेको अगाडि भेड़ा चुप रहे जस्तै उहाँले आफ्नो मुख खोल्नु भएन। येशूको मौनताले प्रधान पुजारीलाई छक्कै पार्यो। येशूले उत्तर दिएको तिनी देख्न चाहन्थे यो देख्नलाई कि उहाँको वचनले उहाँ स्वयंलाई निन्दा गर्दछ कि गर्दैन। अन्तिममा प्रधान पुजारीले उहाँलाई शपथ मुनि हाले। शपथ मुनि येशू परमेश्वरको पुत्र मसीह हुँ भनेर दावी गर्नुभयो। उहाँले उच्च दावी बनाउन सक्नु हुन्न थियो। उहाँले दावीको थप्नुभयो कि त्यो खाली परमेश्वरको पुत्रसित मात्र सम्बन्ध राख्छ। दानियलले अगमबाड़ी गर्दछन्। दानियल 7:13-14 रातिको दर्शनमा मैले हेरि नै रहेको थिएँ, आकाशका मेघहरूसँग मानिसको पुत्र जस्तै कोही आइरहनु भएको मैले देखे। उहाँ ती अति प्राचीन उमेरका आउनुभयो र उहाँकै सामने हाजिर गराइनुभयो। विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई सर्वाधिकार महिमा र राज्य अधिकार दिइयो। उहाँको सर्वाधिकार कहिले नबित्ने सदा सर्वदाकै सर्वाधिकार छ। उहाँको राज्य अधिकार कहिले नष्ट हुने छैन। प्रधान पुजारीले उहाँले भन्नुभएको कुरा र यसको लागूको बारेमा बुझे। तिनले आफ्नो तीव्र आवेगलाई आफ्नो कपडा च्याटेर प्रकट गरे। यसो गरेर उसले मसाको व्यवस्थाको तोडे, किनकि प्रधान पुजारीको कपडा च्यात्न अनुचित थियो। 63-65 भनिएको छ, तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? तिमीहरूले ईश्वर निन्दा त सुनिहाल्यौ, तिमीहरूको के विचार छ? अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। अनि कोही कोहीले उहाँलाई थुक्न लागे र उहाँको मुख छोपेर उहाँलाई थप्पड हानेर भने, अगमबाड़ी बोल। त्यसपछि पहरदारले उहाँलाई आफ्नो जिम्मामा लिए र उहाँलाई मुक्का हाने। मित्र, उहाँलाई मृत्युदण्डको योग्य ठहराइयो किनभने उहाँले आफैलाई मसीहको दावा गर्नुभएको थियो। मर्कुस 15:3 अनुसार, जब तिनीहरू पिलातस कहाँ गए, आफ्नो अभियोग दोष बदले। तिनीहरूले उहाँलाई गरेको अपमान अति नै नीच खराब कुरा थियो। कल्पना गर्नुहोस्, परमेश्वरको पुत्रको अनुहारमा थुक्ने काम। जब येशूको अदालतमा जाँच भइरहेको थियो, सिमन पत्रुस भयानक परीक्षाको स्थानमा थिए। 66-70 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एकजना त्यहाँ आए र पत्रुसलाई आगो तापिरहेको देखेर तिनलाई न्यालेर हेरी र भनी, तिनी पनि येशू नासरीसँग थियौ। तिनले येशू भन्दै इन्कार गरे, तिमीले के भनेको? त्यो न जान्दछु न बुझ्दछु। अनि तिनी बाहिरको मूल ढोकातिर गए अनि भाले बास्यो। नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागि, यिनी त तिनीहरू मध्येका एक हुन्। तर पत्रुसले फेरि इन्कार गरे। तर केही बेर पछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, पक्कै तिमी तिनीहरू मध्येका एक हौ, किनकि तिमी गालिली हौ। नोकर्नीको एउटै वचनले उसलाई येशूको इन्कार गर्न बाध्य गरायो। यस समयमा पत्रुस येशूको चेला हुँ भनी चिनिन शरम माने। मित्र, के हामी कहिले यस्तै अवस्थामा त आएका छैनौं? परमेश्वरले हाम्रो कायरता र कमजोरीको क्षमा दिउन् जसरी उहाँले पत्रुसलाई क्षमा दिनुभयो। तेस्रो सामनामा यो कुराको ध्यान दिनुहोस् कि पत्रुसको थुप्रै बोल्ने बानीले उसलाई समस्यामा पार्यो। उसको बोलीले उसलाई अप्ठ्यारोमा पार्यो। अनि 71 र 72 पद, तर तिनले आफूलाई धिक्कार्दै किरिया खाएर भन्न लागे, जसको विषयमा तिमीहरू भन्छौ यस मानिसलाई म चिन्दिन। अनि तुरन्तै दोस्रो पल्ट भाले बास्यो र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो। भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ। अनि त्यस कुरालाई सम्झेर तिनी धुरु धुरु रोए। मित्र, यस व्यक्तिले आफ्नो कमजोरीको थाहा पाएका थिएनन्। सिमोन पत्रुसले येशूलाई प्रेम गर्थे र जब तिनले उहाँप्रति भक्त र निष्ठावान हुने प्रतिज्ञा गरे तिनी इमान्दार थिए, तर उसले आफैलाई जानेनन्। तिनलाई अझै थाहा थिएन कि तिनको शरीरमा कुनै असल कुरा छैन। तिनी अति नै कमजोरी व्यक्ति हुन्, निर्बल व्यक्ति हुन्। तर पनि पत्रुसले आफ्नो पापहरूको पश्चाताप गरे र त्यो नै सत्य विश्वासीहरूको वास्तविक जाँच हो, पहिचान हो। यो पश्चातापी टुटेको हृदयको आँसुहरू हुन्। सालौं पछिबाट आफ्नो पत्रमा तिनले लेखे, पहिलो पत्रुस 1:5 पदमा, तिमीहरू जो परमेश्वरको शक्तिबाट विश्वासद्वारा आखिर समयमा प्रकट हुन तयार भएको मुक्तिको निम्ति सुरक्षित राखेका छौ। पत्रुसले जाने कि प्रभु येशु ख्रिष्टले उसलाई सुरक्षित राख्नुभयो, अनि उहाँले तपाई र मलाई पनि सुरक्षित राख्नुहुन्छ। हामी यस अध्यायलाई येशु आफ्ना शत्रुहरूको हातमा हुनुभएको घटनासँग अन्त गर्दछौ। उहाँका आफ्नै जनहरू उहाँलाई छोडेर भागे। एकजनाले उहाँलाई धोका दिए, अर्कोले उहाँलाई इन्कार गरियो। यो रातको पाप हो। मित्र, आज हाम्रो ख्रिस्टियन जीवनको अवस्था कस्तो छ?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।